हुन्छ, हामी रोमीको पाँच अध्यायमा अब अगाडि बढ्नेछौँ अध्ययनमा। अनि यस रोमीको अध्ययनको दोस्रो भागमा चाहिँ हामी रोमी पाँच, छ, सात र आठ अध्यायहरू अध्ययन गर्न चाहन्छौ। रोमी पाँच अध्यायमा चाहिँ रोमी एकदेखि शुरू हुँदै आएको जुन मानिसको धार्मिकताको खाँचो सम्बन्धीमा ख्रिस्टद्वारा धर्मी ठरिएकाहरूको उपलब्धिहरू, उनीहरूले पाएका आशिषहरू, जुन धर्मी ठरिएकोले पाएका छन्, त्यसको चाहिँ चर्चा पहिला पावलले गर्छन्। अनि त्यसपछि चाहिँ हामीलाई दोषमा डुबाउने आदम र हामीलाई धर्मीतामा उठाउनु हुने ख्रिस्टको बीचको तुलना चाहिँ पावलले गर्छन्। यति सकेपछि चाहिँ छैठौं अध्यायमा चाहिँ कसरी एउटा धर्मी ठरिसकेको एउटा विश्वासी अब पवित्र जीवन जिउन सक्छ भन्ने, अब यो व्यावहारिक क्रिस्टियन जीवनको हिँडाइको सम्बन्धमा चाहिँ सिकाउन थाल्छन्। अनि यसमा चाहिँ उसले सिकाउने क्रममा कसरी एउटा विश्वासी ख्रिस्टसित सम्मिलित भएकोले, अर्थात् उहाँसँगै मरिसकेको, गाडिएको र बौरी उठेको कारणले उसलाई अब उसभित्र भएको पुरानो आदम स्वभावबाट उसलाई छुटकारा दिइसकेको छ, त्यसैले ऊ पापको दास भएर जिउनु पर्दैन भन्ने कुरा सिकाउँछन्। तर त्यसपछि यो पनि सिकाइन्छ सात अध्यायमा कि एउटा नयाँ जीवन पाइसके तापनि एउटा क्रिस्चियनले चाहिँ व्यवस्थाद्वारा ऊ पवित्र जीवन जिउन सक्दैन, ऊ विफल हुन्छ। अनि त्यसैले आठ अध्यायमा चाहिँ व्यवस्थाद्वारा होइन तर पवित्र आत्माद्वारा चाहिँ ऊ यो पवित्र जीवन जिउन सक्छ र पापमाथि विजय भएर जिउन सक्छ भन्ने कुराको शिक्षा दिन्छन्। त्यसैले छोटकरीमा चाहिँ रोमी पाँच, छ, सात अध्यायको, सात आठ अध्यायको विषय यस प्रकार छ। अब आउनुहोस् हामी चाहिँ रोमी पाँच अध्यायको पहिलो शब्दमा हेर्नेछौ, जहाँ चाहिँ यस कारणबाट सुरु हुन्छ। अर्थात् अब रोमी चारको पच्चीसमा योभन्दा अगाडिको खण्डको निष्कर्षमा धर्मी ठरिएको कुरालाई चाहिँ जोड्दैछन्, जुन रोमी चारको पच्चीसमा उल्लेख छ, जुन प्रभु येशु हाम्रा अपराधहरूका निम्ति सुम्पिनुभयो र हाम्रा धार्मिकताको निम्ति बौराइनुभयो। यसकारण विश्वासद्वारा धर्मी ठरिएको हुनाले हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मेल मिलाप भएको छ। त्यसैले अहिले चाहिँ हामी रोमी पाँचको एकदेखि एघार पदसम्म पूरै पढौं, यद्यपि यो पहिलो क्लासमा चाहिँ हामी तीन पदसम्म मात्र अध्ययन गर्न लागिरहेका छौं। त्यसैले रोमी पाँचको एकबाट, यस कारण विश्वासद्वारा धर्मी ठरिएको हुनाले हाम्रा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मेल मिलाप भएको छ। उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खड़ा छौं र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौ। अनि यो मात्र होइन तर हामी संकष्टहरूमा पनि आनन्द मनाउँछौ, यो कुरा जानेर कि संकष्टले धीरज अनि धीरजले खारिएको गुण र खारिएको गुणले आशा उत्पन्न गर्छ, अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन किनभने हामीलाई दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खनाइएको छ। किनकि हामी कमजोर हुँदाखेरि नै ठिक समयमा ख्रिस्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो, किनकि धर्मी मानिसका निम्ति मुस्किलले कोही मर्ला, असल मानिसका निम्ति सायद कसैले मर्ने पनि आँट गर्ला कि, तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदाहुँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो, यसकारण अब उहाँको रगतद्वारा धर्मी ठरिएको हुनाले झन बढ्ता गरी हामी उहाँद्वारा क्रोधबाट बचाइनेछौं। किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो भने, मिलाप भएपछि त झन बढ्दा गरी उहाँको जीवनद्वारा हामी बचाइनेछौ। अनि यति मात्र होइन तर हाम्रो प्रभु येशू ख्रिस्टद्वारा हामी परमेश्वरमा आनन्द पनि मनाउँछौ, उहाँद्वारा अब हामीले मिलाप पाएका छौं। अब यस खण्डमा चाहिँ सबभन्दा पहिला चाहिँ हामीले रोमी एकदेखि अध्ययन गरेको कुरालाई चाहिँ एकदम छोटो सारमा हेरौँ। रोमी एकदेखि तीनमा चाहिँ हामीले यो देखेका थियौं कि मानिसको धार्मिकताको खाँचो। अनि रोमी 3:24-28 पदमा चाहिँ यो हेरेका थियौं कि धार्मिकताको उपाय जुन चाहिँ परमेश्वरले ख्रीष्ट येशूमा उहाँको उद्धारकारी क्रुसको कार्यको आधारमा चाहिँ प्रबन्ध गर्नुभएको छ र जुन चाहिँ विश्वासद्वारा अनुग्रहले पाइन्छ। र तेस्रो चाहिँ हामीले रोमी 4:2 चाहिँ के देख्यौं, धार्मिकता पाएको उदाहरण जुन चाहिँ अब्राहमले विश्वासद्वारा धार्मिकता पाए भन्ने कुरा। त्यसले धार्मिकताको खाँचो, धार्मिकताको उपाय र धार्मिकताको एउटा उदाहरण हामीले अध्ययन गरिसक्यौं रोमी 1-4। अब चाहिँ 5 अध्यायबाट चाहिँ यो नयाँ खण्ड शुरू भएको छ। यद्यपि हामी धार्मिकताकै विषयमा छौं र धर्मीकरणकै सम्बन्धमा, तर यहाँ चाहिँ अब धर्मी ठहरिएको हुनाले हामीले के कस्ता उपलब्धिहरू आशिषहरू पाएका छौं त भन्ने कुरा चाहिँ यो 1-11 पद जुन अहिले भर्खर पढे त्यहाँ उल्लेख भएको पाउँछौ। धर्मीकरण चाहिँ अब परमेश्वरको सित्तैको वरदान हो भन्ने कुरा रोमी 5:18 अहिले अध्ययन पनि गर्नेछौ। अनि यो मुक्ति पाउँदाखेरि नै एउटा विश्वास गरेकै घड़ी उसले सित्तैमा परमेश्वरको यो वरदान जब पाउँछ, त्यो वरदानको संगालो सँगसँगै यो धार्मिकता भन्ने कुरा पनि पाउँछ। अनुमान गर्दै एउटा उपहारको बाकस। अब यहाँ रोमी 5:1 चाहिँ अब यो उपहारको बाकसलाई खोलेर पावलले चाहिँ हामीलाई चाहिँ देखाउन चाहन्छन् यहाँ भित्र भएका आशिषहरू के हुन् त। 1-2 उदाहरणहरू यस प्रकार छन्। रोमी 5:1 चाहिँ उल्लेख छ कि हामीले परमेश्वरसित मेल मिलाप पाएका छौं। दोस्रो पदमा चाहिँ उल्लेख छ कि हामीले अनुग्रहमा एउटा ओहदा पाएका छौं र साथै हामीले यो अनुग्रहमा चाहिँ परमेश्वरकै उपस्थितिमा प्रवेश पाएका छौं। अनि रोमी 5:11 चाहिँ यो उल्लेख छ कि हामीले फेरि मिलाप पाएका छौं भन्ने कुरा। त्यसैले यी सबै आशिषहरू र उपलब्धिहरूको कारणले गर्दाखेरि एउटा विश्वासी चाहिँ एकदम ढुक्कसाथ ऊ गर्व गर्न सक्छ। यहाँ शब्द उल्लेख छ आनन्द हामी गर्दछौं भन्ने कुरा, यो पटक पटक उल्लेख छ। रोमी 5:2 उल्लेख छ परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं। त्यस्तै 3 पदमा उल्लेख छ यो मात्र होइन तर हामी संकष्टहरूमा पनि आनन्द मनाउँछौं। र 11 पदमा फेरि उल्लेख छ कि हामी परमेश्वरमा आनन्द मनाउँछौं अथवा गर्व गर्छौं, घमण्ड गर्छौं। यो आनन्द मनाउँछ भन्ने क्रियापद शब्दको माने चाहिँ गर्वसित आनन्द मनाउन, घमण्ड गर्न हो। अनुग्रहले बचाएकाहरू आफैमा घमण्ड गर्दैनन् तर महान परमेश्वरमा चाहिँ घमण्ड गर्ने उनीहरूलाई ठाउँ छ। यति धेरै आशिषहरू चाहिँ हाम्रो भएको हुनाले, यो अनुग्रहले पाएको हुनाले हामी धेरै गर्व गर्न सक्छौ किनभने त्यो ठूलो आशिष पाएका छौं। अब एकछिनलाई हामी एउटा कुरा विचार गर्नु जुन चाहिँ हिजोआज चाहिँ यो क्यारिजमेटिक समूहहरूमा भएका व्यक्तिहरूले चाहिँ हामीले दोस्रो आशिषको खोजी गर्नुपर्छ भन्छन्, अर्थात् अनुग्रहको एउटा दोस्रो काम हाम्रो जीवनमा हुनुपर्छ भन्छन्। अर्थात् त्यसलाई उनीहरू चाहिँ अन्य भाषा अर्थात् आत्माको बप्तिस्मा भन्ने गर्छन्। तर त्यसको जवाब चाहिँ निम्न बुधाहरूबाट दिन सकिन्छ। पहिलो चाहिँ एफसी 1:3 चाहिँ यसरी उल्लेख भएको छ कि हाम्रो प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य हुन् जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ। भनेपछि ख्रीष्टमा पाइने एउटै पनि आशिष एउटा विश्वासीलाई घटी छैन। यदि कसैसित ख्रीष्ट हुनुहुन्छ भने उसँग चाहिँ ख्रीष्टसँग भएका सबै आशिषहरू उनीसँग छन्। जससँग पुत्र छ उसँग जीवन छ यसरी भनेको छ। अनि उहाँले भन्नुभएको छ म तिमीलाई कहिले त्याग्ने छैन, छोड्ने छैन। त्यसै गरी 1 कोरिन्थी 1:5 पनि यसरी उल्लेख छ कि एउटा विश्वासीको सवालमा भनेको छ किनकि हरेक कुरामा तिमीहरू अर्थात् कोरिन्थको विश्वासीहरू उनीहरूको बीचमा भएको त्यो शारीरिक हिँडाइमा हिँडिरहेकाहरू समेतलाई समेटेर भन्छ हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान बनाइएका छौ। त्यसैले विश्वासीलाई किन दोस्रो आशिष चाहियो यदि ख्रीष्टमा उ धनवान बनाइसकेको छ भने। अर्को कुरा कलसी 2 को नौ पदमा यसरी पनि उल्लेख छ कि विश्वासी जन चाहिँ ख्रीष्टमा पूर्ण बनाइएको छ. यसरी उल्लेख छ कलोसी 2:9, किनकि उहाँमा नै ईश्वरत्वको सारा परिपूर्णताले शारीरिक रूपमा बास गर्दछ. अब 10 पद, र उहाँमा नै तिमीहरू पूर्ण छ. पूर्ण छ, कम्प्लिट छ. त्यहाँ दोस्रो आशिष खोज्नुपर्ने, त्यहाँ कुनै कारण देखिँदैन. उहाँमा तिमीहरू पूर्ण छौ. उहाँ सबै प्रधान तर अधिकारीका शिर हुनुहुन्छ. त्यसैले हामीले ख्रीष्टमा सबै आत्मिक आशिषहरू पाइसकेको छौं भने चाहिँ कुन कुराको घटी छ र खास समस्या चाहिँ हामीलाई अझ अरू आशिष चाहिएको होइन कि हामीलाई दिएको आशिष नै हामीले चाहिँ महसुस गर्नु परेको छ. हाम्रो खास समस्या चाहिँ हाम्रो आशिषहरूको अज्ञानता अथवा ती आशिषहरूको महसुसको घटी हो. विश्वासीहरूले उनीहरू कति धनवान बनाएर पनि उनीहरूले आफ्नो धनलाई दावी गर्दैनन्, आफ्नो सम्पत्तिलाई आफ्नो बनाउँदैनन् विश्वासद्वारा. मानव राजाको छोराछोरीहरू भएर पनि सड़कमा हिँड्ने एउटा गरीब बच्चा जस्तै जिउँछन् भने चाहिँ हामीले चाहिँ त्यसो नभइकन हामी त्यसरी जिउन छोड्नुपर्छ. अब अर्को कुरा चाहिँ के छ भने यो रोमी 5 को अध्ययन गर्दा यो परिचय बुझ्दामा चाहिँ पावलले 5 अध्यायमा आएर मात्रै अब मुक्तिका आशिषहरूलाई प्रस्तुत गर्न थालेका छन्। यो उल्लेखनीय छ. रोमी 1-4 उसले त्यस्तो कुनै पनि विश्वास गरेर मुक्ति पाउँदाखेरि पाइने आशिषहरू के हुन् उसले खासै बताउँदैन. 5 अध्यायमा आएर मात्र बताउँछन्। यसबाट हामीले के सिक्छौं भने ख्रीष्टको सुसमाचार चाहिँ खाँचोको, अब जस्तै पावलले चाहिँ आशिष यो यो पाइन्छ भन्ने आधारमा उसले प्रचार गरेनन्, उनले चाहिँ मानिसको खाँचोको आधारमा प्रस्तुत गरे. हराएकाहरूलाई उनीहरूलाई मुक्तिदाताको किन खाँचो छ भनेर पहिला बताइनुपर्छ. उनीहरूलाई चाहिँ तपाईँले विश्वास गर्नुभयो भने चाहिँ तपाईँलाई यो यो आशिषहरू हुन्छ भन्ने कुरा बताउने नभएर, किनभने जब उनीहरूले आफ्नो भयंकर खाँचो उनीहरूले देख्छन् उनीहरू मुक्तिदाताका आउँछन्, अनि त्यसपछि चाहिँ मुक्ति सँगसँगै उनीहरूले पाउने सबै आशिषहरूलाई बुझ्न सक्छन्, जुन चाहिँ अब रोमी 5 सुरु हुन्छ. धेरै पटक चाहिँ सुसमाचारलाई हराएको सामु चाहिँ एकदम आकर्षक बनाउने प्रयास गरिन्छ. होइन, तपाईँले विश्वास भरोसा गर्नु भने तपाईँले उदेक आशिषहरू यस्तो यस्तो पाउनुहुन्छ भन्ने बताइन्छ. होइन, जस्तो कि भएकै कुरा उनीहरूलाई बताउँछ, तपाईँले प्रभुमाथि विश्वास गर्नु भने तपाईँले प्रभुसित मिलाप पाउन सक्नुहुन्छ भनेर बताइयो अरे. तर कुरो गरे के भने उसलाई चाहिँ परमेश्वरसित मिलापको खाँचो नै उसले देख्दैन भने उसले त्यो कुरा जान्न सक्दैन. तर भर उसलाई पहिला यो देखाइयो कि तपाईँ परमेश्वरको शत्रु हुनुहुन्छ, तपाईँ विद्रोहमा हुनुहुन्छ, तपाईँ परमेश्वरसँग युद्ध गर्दै हुनुहुन्छ, तपाईँको पापले गर्दाखेरि परमेश्वरको स्वर्गबाट नै उहाँको क्रोध तपाईँमाथि खस्न लागिरहेको छ भनेर देखाइदिनुहोस्. र पवित्र आत्माले उसलाई कायल जब पार्नुहुन्छ तब ऊ चाहिँ ख्रीष्टका दगुरेर आउँछ. त्यसैले फाइदाको आधारमा नभएर खाँचोको आधारमा सुसमाचार प्रस्तुत गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले पावलबाट यहाँ सिक्छौं. अब हेरौँ धर्मीकरणको उपलब्धिहरू आशिषहरू के हुन् त. अब हामी चाहिँ यो खण्डमा चाहिँ अगाडि बढ्नेछौँ. सबभन्दा पहिला यहाँ 1 पदमा लेखेको कुरा याद गर्नुहोस्, यसकारण विश्वासद्वारा धर्मी ठरिएका हुनाले. हेर्नुहोस्, धर्मीकरण हुने काम चाहिँ एउटा विस्तारै हुने प्रक्रिया होइन. धर्मीकरण चाहिँ एउटा प्रक्रिया होइन, एउटा चाहिँ घटना हो. एक बिन्दुमा आएर एउटा व्यक्ति जब चाहिँ ख्रीष्ट येशूमा विश्वास गर्छ आफ्नो मुक्तिको लागि, ऊ चाहिँ मृत्युबाट जीवनमा, ऊ चाहिँ ख्रीष्टविहीनबाट अब चाहिँ ख्रीष्टमा, ऊ चाहिँ दोषी अवस्थाबाट अब धार्मिकतामा सरेको छ, धर्मी ठरिएको छ. यो जीवनभरि चलिरहने प्रक्रिया होइन. यो धर्मी ठरिने काम चाहिँ मुक्ति पाएकै घडी पूरा भएको एउटा काम हो. यो भइसक्यो. त्यसैले धर्मी ठरिएका हुनाले, यो भइसकेकोले हाम्रो प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ. त्यसैले सबभन्दा पहिलो उपलब्धि यहाँ बताएको छ कि परमेश्वरले तपाईँ एउटा विश्वासीले चाहिँ मिलाप पाउनुभएको छ. प्रत्येक विश्वासीको चाहिँ परमेश्वरसित मिलाप भएको छ. एक समय शत्रुता थियो, उहाँसँग हामी युद्ध गरिरहेका थियौँ, तर युद्ध अब टुङ्ग्यो. म आफ्नो सृष्टिकर्तासँग मिलापमा छु, उहाँ मसित मिलापमा हुनुहुन्छ, उहाँले मलाई अब पुरै ग्रहण गर्नुभएको छ, स्वागत गर्नुभएको छ. तर यो चाहिँ कुनै पनि हिसाबले म को हुँ भन्ने आधारमा होइन, मैले के गरे भन्ने आधारमा नभइकन यो चाहिँ ख्रीष्ट येशूको कारणले हो, जसले आज प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ। प्रभु येशू ख्रीष्टमा हामीलाई ग्रहणयोग्य तुल्याउनु भएको छ। जसरी एफिसी 1:6 यसरी उल्लेख छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा भनेको प्रभु येशू ख्रीष्टमा ग्रहणयोग्य तुल्याउनु भयो। उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौं। त्यसैले प्रभु येशूमा जसरी उहाँको बत्तिस्मामा चाहिँ स्वर्गबाट पिताको आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु। अब चाहिँ म एउटा विश्वासी ख्रीष्ट उहाँको प्रिय पुत्रमा छु, त्यसैले पिताले मलाई हेर्नुहुन्छ र भन्नुहुन्छ म तिमीसँग प्रसन्न छु, ग्रहणयोग्य भएका छौ मेरो पुत्रमा तिमी भएको हुनाले। दुःखको कुरा के भने यो हामी ग्रहणयोग्य बनाइसकेको कुरालाई चाहिँ विश्वासीहरूले परमेश्वरको वचनलाई कतिले चाहिँ नपत्याएको पाइन्छ। जब सबै कुरा आफ्नो जीवनमा चाहिँ राम्ररी चलिरहेको छ, ओहो परमेश्वरले मलाई आशिष दिइरहनु भएको जस्तो देखिँदाखेरि चाहिँ परमेश्वरले मलाई ग्रहण गर्नुभएको जस्तो ठान्छन् उनीहरू, तर कतै ठेस खान पुग्दा कुनै साह्रो गाह्रो पर्दाखेरि उनीहरूलाई लाग्छ ओहो परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्न कि ग्रहण गर्नु भएको छैन कि जस्तो उनीहरूले ठान्न थाल्छन्। प्रश्न, यो कसरी हुन सक्छ र? किनभने परमेश्वरको सामु हामीलाई सिफारिस गराउने, उहाँको सामु हामीलाई ग्रहण योग्य तुल्याउने एउटै कुरा पनि हामीमा छैन। हामी ग्रहण योग्य बनेको हामी आफैमा होइन, तर ख्रीष्ट येशूमा उहाँको प्रिय पुत्रमा। परमेश्वरले केवल उहाँको अनुग्रहले उहाँको पुत्रमा ग्रहण गर्नुभएको छ, यो सत्यता बुझ्ने एकदम खाँचो छ। अनि हामीले यस सधैँ यस तथ्यलाई आफ्नो विश्वासको आधार बनाउनु पर्छ। अब एक समय परमेश्वरसँग मेरो मिलाप थिएन, शत्रु थिए, अनि यो कुरालाई चाहिँ हामीले कहिले पनि भुलेको परमेश्वर चाहनुहुन्न। हामीले यो सम्झनामा राख्नुपर्छ कि एक समय जसरी रोमी 1:18 उल्लेख छ, परमेश्वरको क्रोध नै मेरो विरूद्धमा थियो, अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ। एक समय रोमी 2:2 अनुसार परमेश्वरको न्याय पनि मेरो विरूद्धमा थियो, जसरी लेखेको छ यस्ता यस्ता काम गर्नेहरूको विरोधमा परमेश्वरको न्याय सत्यता अनुसार हुन्छ। अनि भजन संग्रह 5:5 परमेश्वर मलाई घृणा गर्नुहुन्थ्यो, शत्रु थिए। रोमी त्यस्तै भजन संग्रह 7:11 दिनहुँ परमेश्वर मसँग रिसाउनु परेको थियो मेरो पापले गर्दा, र अझ मैले गरेका मैले ठान्ने असल कामहरू समेत परमेश्वरको निम्ति चाहिँ पूरै अस्वीकार योग्य थिए। ती पदहरू एकचोटि म पढिदिन्छु। भजन संग्रह 5:5 यसरी उल्लेख छ, मूर्खहरू तपाईँको दृष्टिमा उभिने छैनन्, कुकर्म गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ। भजन संग्रह 7:11 परमेश्वर धर्मी जनको न्याय गर्नुहुन्छ अनि दिनहुँ परमेश्वर दुष्टसित क्रोधित हुनुहुन्छ। अनि हितोपदेश 15:8 लेख्छ, दुष्टहरूको बलिदान परमप्रभुका निम्ति घृणित कुरा हो। हामीले गरेको असल कामहरू पनि परमेश्वरको सामु अस्वीकार योग्य थिए। अनि पछि हामी रोमी 8:8 अध्ययन गर्नेछौ, जसरी उल्लेख छ, यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्। त्यसैले हो मेरो दुष्ट कामहरूले गर्दाखेरि चाहिँ म परमेश्वरको शत्रु थिएँ, अनि दुष्टलाई कहिले शान्ति हुँदैन भनेको छ। परमेश्वरसित यो शान्ति यो अब दुष्टताको अन्त के अरे शत्रुताको अन्त भएर परमेश्वरसित मिलाप चाहिँ कसरी सम्भव भयो? यस्तो अवस्था थियो हाम्रो, एउटै मात्र उपाय चाहिँ जुन चाहिँ क्रुसद्वारा हो। जसरी कलसी 1:21 हामी 20-21 पदमा चाहिँ हामी पढ्छौ, 19 पढौं, किनकि सारा परिपूर्णताले उहाँमा ख्रिष्टमा बास गरेकोमा पिता प्रसन्न हुनुभयो, साथै उहाँको क्रुसको रगतद्वारा मेलमिलाप गरेर उहाँद्वारा नै सबै कुराहरू, चाहे पृथ्वीमा भएको कुराहरू हुन् चाहे स्वर्गमा भएको कुराहरू, उहाँद्वारा नै आफूसँग मिलाप गराएकोमा प्रसन्न हुनुभयो। र 21 पद, अनि तिमीहरू बितेको समयमा दुष्ट कामहरूले गर्दा पराई भएका र आफ्नो मनमा शत्रु भएका थियो, तर अब मृत्युद्वारा आफ्नो मासुको शरीरमा उहाँले तिमीहरूको मिलाप गराउनु भएको छ भनेर चाहिँ बताएको छ। त्यसैले अब यहाँ गजबको कुरा छ, मेरो विरोधमा हुनुभएको परमेश्वर अब मेरो पक्षमा हुनुहुन्छ, मेरो विरोधमा हुनुहुन्न। हामी कति धन्यवादी हुनुपर्ने हो, जसरी रोमी 8:31 हामीले पढ्छौं, तब हामी यी कुराको विषयमा के भनौ त, परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला। अब तेस्रो कुरा चाहिँ, हामी परमेश्वरसँग मिलाप पाएका छौं, ग्रहण योग्य तुल्याएको छौं भन्ने सवालमा चाहिँ एउटा भिन्नता राख्नु चाहिँ आवश्यक छ। त्यो के भने, हाम्रो ओहदामा ग्रहण योग्य हुनु भनेको एउटा कुरा हो र अनुभवमा ग्रहण योग्य हुनु भनेको अर्को कुरा हो। ओहदा र अवस्थाको बीचको भिन्नता यहाँ यो बुझ्न आवश्यक छ। अब ख्रिस्टमा हामी राखिएको हुनाले चाहिँ, ओहदामा राखिएको हुनाले हामी परमेश्वर सामु ग्रहण योग्य भएको छ, यो बदलिँदैन, यो सधैँ परमेश्वर ख्रिस्टमा मसित प्रसन्न हुनुहुन्छ। तर दिनदिनको मेरो हिँडाइमा आइतबार सोमबार मंगलबार वास्तविक अवस्थामा चाहिँ संसारमा प्रभुसित हामी हिँड्दा हुँदैको वास्तविक अनुभव भन्ने चाहिँ, कि त हामी परमेश्वरलाई खुशी पारिरहेका हुन्छौं कि त हामी परमेश्वरलाई बेखुशी पारिरहेका हुन्छौं। त्यसैले त उल्लेख छ नि, पवित्र आत्मालाई शोकित नपार, प्रभुको योग्य चालमा हिँड, उहाँलाई पूरा प्रसन्न गर, झन्झन उहाँलाई खुशी पार्न तिमीहरू चाहिँ जिम्मेवार छौ भन्ने कुराहरू थुप्रै थुप्रै ठाउँमा उल्लेख छ। जस्तो कि हामी पहिलो थेस्रो निकि 4:1 लेखेको छ, अन्तमा हे भाइहरू हो, हामी तिमीहरूलाई प्रभु येशूमा आग्रहपूर्वक विन्ती गर्छौं र अर्थी दिन्छौ, तिमीहरूले कसरी चल्नुपर्छ र परमेश्वरलाई खुशी पार्नुपर्छ, यो चाहिँ दिनदिनको जीवनमा सो कुरा तिमीहरूले हामीबाट कसरी प्राप्त गरेको छौ, जसरी प्राप्त गरेको छौ उसरी नै तिमीहरू झन झन भरपूर हुँदै जाऊ। यो त बढ्दै बढ्दै जाने कुरा रहेछ। ख्रिस्टमा भएको मेरो ग्रहण योग्यता चाहिँ सिद्ध छ, ओहदा हो, कहिले बदलिँदैन, तर दिनदिनको जीवनमा चाहिँ हामी झन झन उहाँलाई खुशी पार्दै जानुपर्ने भन्ने व्यवहारिक पक्ष पनि छ। अनि हामीलाई चाहिँ बताएछ त्यो कसरी हामीले उहाँलाई खुशी पार्दै हिँड्न सक्छौँ त। हिब्रू 11:1 समा उल्लेख छ, बिना विश्वास उहाँलाई प्रसन्न खुशी पार्न सकिँदैन, त्यसैले विश्वासैद्वारा हामी हिँड्नुपर्छ। अर्को चाहिँ पवित्र आत्मा बिना पनि यो सक्दैन, किनकि शरीरमा हुनेहरूले परमेश्वरलाई खुशी पार्न सक्दैन, त्यसैले पवित्र आत्माको भरमा हिँड्नु पर्दछ। त्यो चाहिँ भयो हाम्रो हिँडाइ। तर हाम्रो अहिले ध्यान केन्द्रित चाहिँ केमा भइरहेछ भने, हाम्रो ओहदाको सवालमा के भने, धेरै विश्वासीहरू चाहिँ यो कुरा के महसुस गर्दैन भने, उनीहरू पिताको सामु येशू ख्रिस्टमा चाहिँ पिताको निम्ति चाहिँ ख्रिस्टमा प्रसन्न तुल्याउने र पूर्ण रूपमा ग्रहण योग्य भइसकेका छन् भन्ने कुरा चाहिँ जान्दैन र विश्वास गर्दैन र ठान्दैन। यो किन महत्वपूर्ण छ भने, जति हाम्रो ओहदामा ग्रहण योग्य भएका छौं भन्ने कुरा विश्वासैद्वारा त्यसमा भर पर्छौं, उति नै हामी चाहिँ दिनदिनको हिँडाइमा पनि उहाँलाई खुशी पार्दै हिँड्न स्वतन्त्र हुन्छ, किनभने आफैमा हामी भर परिरहँदैन, हामी विश्वासद्वारा चाहिँ परमेश्वरले मलाई ग्रहण गर्नुभएको छ भन्ने कुरा चाहिँ ख्रिस्टमा भर पर्दै ढुक्क हुँदै चाहिँ अगाडि बढ्न हाम्रो स्वतन्त्र हुन्छ, अनि त्यसरी हामी उहाँलाई खुसी पार्न पनि सक्छौं। अब रोमी 5:2 पदमा चाहिँ अब हाम्रो दोस्रो उपलब्धि यहाँ उल्लेख छ, जुन चाहिँ धर्मी ठरिकोले पाएका छौं, त्यो चाहिँ के भने, उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं। यो प्रवेश भन्ने शब्दको मतलब चाहिँ डोर्याउनु, डोर्याएर कसैको उपस्थितिमा ल्याउनु, त्यसैले परमेश्वरले नै हामीलाई चाहिँ डोर्याएर उहाँको उपस्थितिमा हामीलाई ल्याउनु भएको छ, अर्थात् प्रवेश दिनुभएको छ। ख्रिस्टले यो सम्भव तुल्याउनु भयो उहाँ क्रुसमा हाम्रो निम्ति मरिदिएर, आउने बाटो अरू कुनै पनि थिएन, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। अब त विश्वासीलाई त आज्ञा समेत दिएको छ, साहससँग आओ मेरो उपस्थितिमा। हिब्रू चारको स्वरमा जुन लेखेको कुरा चाहिँ हामी पढ्छौ, हिब्रू चारको स्वरमा उल्लेख छ, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आऊ र दया पाऊ, अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौं। साहससँग परमेश्वरको उपस्थितिमा हामी जान सक्छौ, किनभने बाटो प्रभु येशूले खोलिदिनु भएको छ, प्रवेश हामीले पाएको छ। अब संसारमा चाहिँ ठूला बड़ा मान्छेहरू जस्तै प्रधानमन्त्री, राष्ट्रपति होइन, उनीहरूकोलाई भेट्न त गाह्रै छ, उनीहरूको दर्शन भेट पाउन चाहिँ सजिलो छैन। तर राष्ट्रपतिको छोरा नै राष्ट्रपति भवनमा ऊ जान चाहन्छ भने ऊ छोरा आयो भनेर चाहिँ यहाँ त ढोका खोलिदिन्छ, अनि ऊ चाहिँ सरासर प्रधानमन्त्री राष्ट्रपति राजा किन नहोस्, ऊ चाहिँ गएर बुवा म तपाईँलाई भेट्न आएको छु भनेर चाहिँ उसलाई साहस हुन्छ त्यसरी जान। त्यस्तै गरी स्वर्गीय पिताको सन्तान हामी भएकोले उहाँकै सम्मुख कुनै पनि समय कुनै पनि ठाउँमा हामी जान सक्छौ र राजाहरूको राजासित हामी दर्शन भेट गर्न सक्छौ, प्रवेश पाएका छौ। पुरानो नियमसँग पनि एकचोटि तुलना गरौं, इजरायलीहरूले कस्तो खालको प्रवेश पाएका थिए त? अब सिनाई पर्वतमा जब मूसाद्वारा डोर्याइएर उनीहरू आएर मूसा 40 दिन 40 रात माथि गए, त्यहाँ 10 आज्ञा उनीहरूलाई दियो। इजरायलीहरू चाहिँ त्यो पहाड़को नजिक पनि जानु हुँदैन थियो, बार लगाएको थियो, नछुनु मर्ला भनेर त्यहाँ चेतावनी दिएको थियो। त्यसैले मूसा एक्लै मात्र परमेश्वरको उपस्थितिमा जान पायो, अरू त प्रवेश पनि पाएन। त्यसपछि भेट हुने पाल बनाइयो, हो परमेश्वर विशेष रूपले बास गर्नुमा त्यहाँ, तर त्यहाँ कस्तो खालको प्रवेश पाएको थियो? एकदमै सीमित थियो। त्यहाँ महापवित्र स्थानभित्र जहाँ परमेश्वरको विशेष उपस्थिति थियो त्यहाँ केवल एकजना मात्रै छिर्न पाउँथ्यो, त्यो महापुजारी, अनि त्यो पनि वर्षको एक पटक मात्रै। त्यो अति नै सीमित थियो परमेश्वरको सामु प्रवेश। आज कति फरक छ, ख्रिस्टले क्रुसमा जुन काम पूरा गर्नुभयो, उहाँ क्रुसमा मर्नुहुँदाखेरि चाहिँ त्यो मन्दिरको पर्दा चाहिँ माथिदेखि तल च्यातियो भनेको छ, र महापवित्र स्थानमा परमेश्वरको उपस्थितिमा हामीलाई चाहिँ प्रवेश दिन चाहिँ उहाँले खोलिसक्नु भएको छ, हामीलाई असीमित प्रवेश दिएको छ। जसरी हिब्रू 4 को 16 हामीले हेर्यौं, अब हिब्रू 10 को 19 लेखेको कुरा पनि विचार गर्नुहोस्, यसकारण भाइहरू हो येशूको रगतद्वारा महापवित्र स्थानभित्र प्रवेश गर्ने हिम्मत प्राप्त भएको हुनाले एउटा नयाँ र जिउँदो बाटोद्वारा जसलाई उहाँले हाम्रा निम्ति खोल्नुभयो, अर्थात त्यस पर्दाद्वारा जो उहाँको शरीर हो। अनि परमेश्वरको घरमाथि एकजना महापुजारी भएको हुनाले आओ साँचो मनले विश्वासको पूरा निश्चयतामा दुष्ट विवेकबाट शुद्ध हुनलाई आफ्नो हृदयहरूमा छिटकाउ लिएर र आफ्ना शरीरलाई शुद्ध जलले धोएर हामी नजिकमा जाउँ भनेर आग्रह गरिएको छ यस युगको विश्वासीहरूलाई। प्रश्न, के हामी यसको फाइदा लिँदैछौं? प्रवेश पाएको छ। तेस्रो उपलब्धि हामीलाई दिएको चाहिँ के भने, रोमी 5 उल्लेख छ 2 पदमा, उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं। अघि हेर्यौं, अब तेस्रो कुरा उल्लेख छ, यही अनुग्रहभित्र हामी खडा छौं। ओहो, एक व्यक्ति धर्मी ठहरिसकेको छ, अब परमेश्वरको सामु धार्मिकतामा खडा भइरहेछ, असल ओहदा पाएको छ उसले, परमेश्वरकै निगाहको घेराभित्र उनीहरू चाहिँ उभिरहनु पाएको छ। उनीहरूको अधर्म भएको भए त को खडा हुन सक्थ्यो? जसरी चाहिँ भजन संग्रह 130 को 3 पदमा लेखेको छ, हे यह तपाईँले अधर्महरूको लेखा लिनुभयो भने त हे प्रभु को खडा रहन सक्ला र? तर परमेश्वरलाई धन्यवाद होस्, यो खडा हुए चाहिँ ख्रिस्टमा हामीले धार्मिकता पाएर चाहिँ अब खडा हुन पाएको, यो अनुग्रहमा हो। अनि अर्को कुरा चाहिँ यो खडा हुए चाहिँ यो चाहिँ बदलिने छैन, जसरी यहाँ खडा छौ यो चाहिँ यो पूरा भइसकेको छ, अनि यो चाहिँ व्याकरणमा चाहिँ पूर्ण कालमा छ यो क्रियापद चाहिँ पर्फेक्ट टेन्स। यसको माने चाहिँ हामी अनुग्रहभित्र खडा छौं र अनुग्रहभित्र खडा भइरहन्छ। यो खडा हुवाई यो ओहदा कहिले बदलिनेवाला छैन, त्यसैले यो चाहिँ अनुग्रहले हो अनि यो स्थायी हो। अनि त्यहाँ परमेश्वरले मेरो पापको भिसार माग्नुहुन्न किनभने ख्रिस्टले त्यो चुक्ता गरिसक्नुभयो। त्यसैले रोमी 4:8 उल्लेख भएको पहिला हेरेका थियौं, जसलाई प्रभुले पापी ठहराउनुहुने छैन त्यो मानिस धन्य हो। अनि त्यसैले हामीले चाहिँ तेस्रो कुरा चाहिँ यो अनुग्रहभित्र खडा हुने यो ओहदा सदाको लागि पाएका छौं, मिलाप पाएका छौं परमेश्वरसित, प्रवेश पाएका छौं परमेश्वरको उपस्थितिमा र उहाँको यो अनुग्रहमा चाहिँ खडा सदाको लागि हामी बस्न पाएका छौं। अनि त्यसैले अब यो त गर्व गर्ने कुरा हो, हामी आफैमा होइन तर उहाँको अनुग्रहमा आनन्द त्यसैले गर्दछौ। यहाँ कुरा शुरू हुन्छ अब र परमेश्वरको, यो दुई पदको लास्टमा पढ्दैछु, खडा छौ र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौ, गदगद हुन्छ। यसको मतलब गर्वसित हर्षित बन्न, धक नमानिकन ऊ चाहिँ परमेश्वरको यो मा चाहिँ घमण गर्दैछ। यो शब्द चाहिँ यो अध्यायको दुईटा ठाउँमा छ, एक चाहिँ यो 3 पदमा भयो, अर्को चाहिँ 11 पदमा पनि छ। हामी परमेश्वरमा हामी गर्व अथवा घमण गर्छौँ भन्ने कुरा। अब यो पदमा चाहिँ यसरी भनेको छ, परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछ। यो दोस्रो पदमा यो आशा, यो शब्दले कुनै भविष्यको कुरालाई जनाउँदैछ, भविष्यको एउटा प्रतीक्षा। जसरी रोमी 8:24 यो शब्दलाई यसरी सन्दर्भमा पढ्छौं, किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौं, तर जुन आशा देखिन्छ वर्तमान त्यो आशा नै होइन, किनकि जुन कुरा मान्छेले देख्छ त्यसका लागि उसले अझै किन आशा गर्दछ। त्यसैले यो आशा भन्ने कुरा चाहिँ भविष्यको प्रतीक्षा हो। नेपालीमा आशाले चाहिँ अनिश्चयताको अर्थ बोकेको हुन्छ, मौसम उग्रेला कि आज, खै अब नउग्रिनु पनि सक्छ है, आशा गरेको छु मौसम उग्रेला कि भन्ने आशा छ, अथवा विदेशबाट मेरो छोराको फोन आउला कि भन्ने आशा गरेको छु, त्यो चाहिँ अनिश्चित खालको अर्थमा छ। तर परमेश्वरले जब भविष्यको बारेमा हामीलाई कुनै कुरा भन्नुहुन्छ, त्यो चाहिँ कुनै शंका बिना हुन्छ भनेर चाहिँ हामी ढुक्क साथ प्रतीक्षा गर्न सक्छौँ। किन परमेश्वर झुट बोल्नुहुन्न, उहाँको प्रतिज्ञा र। त्यसैले तितसको 2:13 चाहिँ जब येशु ख्रिस्ट चाहिँ हाम्रो महानुदाता फेरि आउनुहुन्छ भन्ने प्रतिज्ञा दिएको छ, त्यसलाई चाहिँ धन्यको आशा भनेको छ। तितस 2:13 हेर्नुहोस् न, त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। म फेरि आउनेछु भन्नुभएको छ प्रभु येशुले, अनि त्यसलाई चाहिँ धन्यको आशा भनेको छ। ख्रिस्टको आगमन सम्बन्धी कुनै अनिश्चयता छैन, हुन त उहाँ कहिले आउने हो चाहिँ अनिश्चित हो, तर उहाँ त्यो घटना हुनेछ भन्ने कुरामा चाहिँ कुनै पनि अनिश्चयता छैन। त्यसैले यो आशा हो। त्यसैले प्रभु येशुले चाहिँ भन्नुभएको कुरा हामी योना 14:10 पढ्छौँ। योना 14:10 चाहिँ त्यो अन्तिम रातमा माथिल्लो कोठामा चेलाहरूलाई यसरी भन्नुभयो, मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यस्तो नहुँदा म तिमीहरूलाई भन्ने थिएँ। म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। यो चाहिँ हाम्रो धन्यको आशा हो। यहाँ चाहिँ रोमी 5 फर्केर चाहिँ यहाँ चाहिँ परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछ भन्दैछ। यो चाहिँ भविष्यको कुरा हो भनिहाल्यौं, जसको प्रतीक्षामा विश्वासी जन पर्खिरहेछ। अर्थात यहाँ महिमाको आशा भन्नाले विश्वासी चाहिँ एउटा अति नै महिमित भविष्यको प्रतीक्षामा छ, जुन चाहिँ परमेश्वरले ठहराउनु भएको छ, जुन चाहिँ परमेश्वरले उसको निम्ति तयार पार्नु भएको छ। विश्वासीको महिमाकरणको विषय हो चाहिँ धर्मीकरण, हामी धर्मी ठहर्यौं, पवित्रीकरण, हामी रोमी 6:7 अध्ययन गर्नु छ, तर यहाँ चाहिँ महिमाकरण जुन चाहिँ रोमी 8 अन्त्यमा हेर्नेछौँ, त्यसलाई 6 यहाँ छोएको छ। विश्वासी चाहिँ महिमाको आशामा चाहिँ अहिले गदगद भइरहेको छ। केही पदहरू हेरौँ, जस्तो कि रोमी 8:18 पदमा हेर्नुहोस् त, किनकि म ठान्दछु यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमा भविष्यसँग तुलना गरिने योग्यको छैन। रोमी 8:30, अनि जसलाई उहाँले पहिले ठहराउनु भयो उनीहरूलाई पहिले बोलाउनु पनि भयो, अनि जसलाई उहाँले बोलाउनु भयो उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। यो महिमाकरण भविष्यमा भयो, परमेश्वरको दृष्टिकोणमा त्यो भइसकेको बराबर हो, यति पक्का छ है। भूतकालमा यहाँ उल्लेख गरिदिनु भएको छ उहाँले, अनि यो थुप्रै ठाउँमा उल्लेख छ, 2 कुरिन्थी 4:17 है, भारी महिमा उत्पन्न गर्छ अहिले वर्तमानको हाम्रो संकष्टले भनेछ। अनि 1 पत्रुस 5:10 अनन्त महिमामा बोलाउनु भयो भनेको छ। अनि 1 योहन्ना 3:1-2 चाहिँ जब उहाँ देखा पर्नुहुन्छ हामी उहाँ जस्तै हुनेछौँ, हाम्रो आशा नै हो, यो निश्चयता हो, हामी ख्रिस्ट जस्तै हुनेछौँ, किनकि उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै हामी देख्नेछौँ। तर यहाँ रोमी 5 मा चाहिँ खालि महिमाको आशा मात्र आनन्द हुन्छ भन्ने छैन यहाँ, तर हेर्नुहोस् त, तर 3 पद, अनि यो मात्र होइन तर हामी संकष्टहरूमा पनि आनन्द मनाउँछौ। ओहो है, यो त वर्तमानको यही संसारमा संकष्टहरू भएर जाँदा यीशु ख्रीष्टका जनहरूले भन्न सक्छ यसमा पनि हामी गर्व गर्छौं। अब यो भविष्यको आशा होइन मा आनन्द गर्छौं, पद 2 चाहिँ, तर वर्तमानको पनि निश्चयताको खातिर पनि ऊ आनन्द गर्न सक्छ भन्ने छ। वर्तमानको के निश्चयता? अब संकष्ट भनेको त एकदम यसो हेर्दा त अमिल्दो कुरा जस्तो देखिन्छ, तर होइन है, आफ्नो जनहरूको निम्ति यो संकष्टहरू जे पठाउनुहुन्छ परमेश्वरले, यो चाहिँ हाम्रो प्रेमिलो पिताको प्रेमिलो योजनामा रहेको एउटा विशेष कुरा हो। यो शब्द संकष्ट भन्नाले चाहिँ दबाउने कुराहरू, यो शब्दको माने चाहिँ ग्रिकमा कष्टहरू, हामीलाई निचोर्ने, थिच्ने, दबाव दिने दुःखहरू, परीक्षाहरू, समस्याहरू, कठिनाईहरू। प्रभु येशूले भन्नु योहन्ना 16:33 है, संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, त्यही शब्द। अनि प्रेतहरूले जहाँ जहाँ मण्डलीहरू शुरू गर्थे नयाँ विश्वासीहरूलाई के भन्थे? प्रेत 14:22 चाहिँ उनीहरूले चाहिँ यसरी सिकाउँथे विश्वासीहरूलाई, प्रेत 14:22 अनि चेलाहरूको मनलाई स्थिर गराए र विश्वासमा लागिरहनुपर्छ र अनेकौं कष्ट सहँदै हामी परमेश्वरको राज्यभित्र पस्नुपर्छ भन्दै तिनीहरूलाई हट्टी दिए। त्यसैले संकष्टहरू छ यो वर्तमान संसारमा, संकष्ट आइपर्ने कुरा नै हुन्। विश्वासी जन अब संकष्टमा किन रमाउँदछ, किन ऊ चाहिँ गदगद ऊ घमण्ड गर्छ? किनभने उसलाई एउटा कुरा थाहा छ, उसलाई के थाहा छ भने यो संकष्टले चाहिँ धैर्य अथवा धीरज उत्पन्न गर्छ। यो 3 पदमा पढ्छ, अनि यो मात्र होइन तर हामी संकष्टहरूमा पनि आनन्द मनाउँछौ। यो कुरा जानेर, उसलाई यो थाहा छ, यो कुरा जानेर कि संकष्टले धीरज उत्पन्न गर्दछ अथवा धैर्य भन्न सकिन्छ। यो धैर्य भन्ने यसको शाब्दिक माने चाहिँ मुनि रहनु, बसिरहनु, थेग्नु है, भार थिचिरहेछ तर मुनि रहिरहनु। तसर्थ यसको माने के हो भने कठिनाईहरूको बीचमा पनि सहनशील हुनु, थेगिरहनु, मुनि बसिरहनु, समस्याको बीचमा पनि परमेश्वर धन्यवाद भन्न सक्नु। सजिलो छैन, तर ऊ चाहिँ एउटा कुरा जानेछ कि यो मेरो भलाइको लागि हो, यो परमेश्वरले बिना कारण यहाँ पठाउनु भएको होइन, सार्वभौम परमेश्वरले चाहिँ मेरो उन्नतिको लागि, मलाई आत्मिक जीवनमा चाहिँ वृद्धि गराउनलाई, धैर्य उत्पन्न गराउनलाई चाहिँ पठाउनु भएको हो भन्छ उसले। परीक्षाको बीच धैर्यतापूर्वक सहने भन्ने अर्थ भयो चाहिँ संकष्टले धीरज उत्पन्न गराउँछ। यसबाट के बुझ्छौं? संकष्टहरूले विश्वासीलाई झन बलियो बनाउँछ, बनाउनु पर्ने हो। दबाउने कुराहरूले हामीलाई झन प्रभु येशु ख्रिस्ट भित्रै दबाउनु पर्ने हो, उहाँसँग टाँसिन लगाउनु पर्ने हो, अनि ताकि उहाँको अनुग्रह कति प्रशस्त छ भन्ने कुरा हाम्रो जीवनमा प्रमाणित गरेको चाहनुहुन्छ। एकचोटि रोमी बाह्रको बाह्रमा त्यसैले लेख भएको पढ्छ, आशामा आनन्दित हो, त्यो त अघि पनि हेर्यो, आशा भविष्यको निश्चयतामा आनन्द हो, संकष्टमा स्थिर हो, है स्थिर हो, धैर्य प्रार्थनामा दृढतापूर्वक लागिरह, यस्तो अर्थीमा दिएको छ। एउटा विश्वासीले के जान्न सक्छ कि हरेक परिस्थितिमा, मेरो यो संकष्टहरूमा पनि प्रभु येशू ख्रीष्ट मेरो लागि प्रशस्त हुनुहुन्छ, पर्याप्त हुनुहुन्छ। यसरी हामीले रोमी पाँचको एकदेखि तीन के अरे यो पदहरूमा चाहिँ हामीले देख्यौं धर्मीकरणका केही उपलब्धिहरू, धर्मी ठरिएकोले परमेश्वरसित अब हामी शान्तिमा छौं, ग्रहणयोग्य भएका छौं ख्रीष्ट, उहाँले हामीलाई अब क्रोध खन्याउने पात्रको रूपमा हेर्नुहुन्न तर उहाँको निगाह बर्षाउने उहाँको प्रिय पात्रको रूपमा हेर्नुहुन्छ, मेलमिलाप भएको छ। दोस्रो कुरा चाहिँ उहाँकै पवित्र उपस्थितिमा चाहिँ हामीले प्रवेश पाएका छौँ, असीमित प्रवेश, जुनै पनि समय जुनै पनि बेला हामी दगुरेर गएर चाहिँ अब्बा पिता भन्दै हामी उहाँसँग कुरा गर्न सक्छौँ, कति ठूलो आशिष। अनि अरू कुरा, यही अनुग्रहमा हामी खडा छौँ, यो ओहदा चाहिँ हाम्रो नबदलिने स्थायी ओहदा हो, अनुग्रहले हो, उहाँको निगाहको घेराभित्र रहन पाउनु सदाको लागि, अनि त्यसैले हामी अब एकदम आनन्द मनाउन सक्छौँ। एक चाहिँ भविष्य महिमाको आशामा चाहिँ कि एउटा महिमित भविष्य परमेश्वरले मेरो लागि राख्नु भएको छ भन्ने, तर त्यति मात्र होइन, तर वर्तमानमा आइपर्ने दुःख कष्टहरू संकष्टमा पनि हामी गर्व गर्न सक्छौँ, यो जानेर कि परमेश्वरले मेरो भलाइ गरिदिनुहुन्छ, धीरज उत्पन्न गराउँदै मलाई बलियो बनाउनुहुन्छ।